نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربنا زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما. حشر کے میدان میں اعلان کیا جائے گا وامتاز اليوم ایوہ المجرمون مجرموں آج تم الگ الگ ہو جاؤ. الگ الگ دنیا میں تو سب کٹھے مل کے رہتے ہیں, کوئی کافر ہے کوئی مومن ہے کوئی کچھ ہے. اللہ تعالیٰ نے یہاں پہ ابھی جنت کی جو خوبصورتیاں دکھائیں اور وہاں کی جو مجلسیں دکھائیں اور وہاں پہ انسان کی جو رونقیں ہیں جو خوشیاں ہیں وہ دکھائیں, اور اس کے بعد مجرموں کا حال دکھایا, وہ جو اپنی زندگیاں اپنی مرضی سے گزار کے آ گئے ہیں, وہ جنہوں نے زندگی کے مقصد کو نہیں سمجھا, زندگی کو ایک ٹیسٹ نہیں سمجھا, جنہوں نے کھانا پینا اوڑھنا پہننا گھر بنانا اور اپنے جیسوں کو پیدا کرنا اسی کو زندگی کا مقصد سمجھا ہوا تھا. آج تو دنیا میں سب ملے جلے رہتے ہیں نا, آج سارے ہو سکتا ہے ایک ہی چھت کے نیچے, باپ بیٹا شوہر بیوی مختلف ایمان کی حالتوں میں رہ رہے ہوں, ہر ایک کے حالات ڈفرینٹ ہیں, کوئی نہیں جانتا کہ کسی کے دل میں کیا ہے, اور اعمال کے مطابق بھی ہو سکتا ہے لوگ ڈفرینٹ ہوں. آئے تو پھر بھی انسان چھپا سکتا ہے نا, کچھ کسی کو نہیں پتا چلے گا کہ آپ کے ایمان کی حالت کیا ہے, لیکن کل وہ جب دن آئے گا جس میں کہا جائے گا وامتاز الیوم ایوہ المجرمون, اب مجرموں کو الگ ہونا پڑے گا, اب تم ان کے ساتھ نہیں رہ سکتے جو نیک ہیں. یہ وقت بڑا مشکل وقت ہوگا, ایک حکم آیا اور جدائیاں ہو گئی, ادھر دیکھیں تو سلامتی سلامتی, ادھر دیکھیں تو جدائیاں, جن سے دنیا میں بے پناہ محبت کرتے تھے, جو رشتے تھے ناتے والے تھے, آج ان میں بھی جدائیاں ہو جائیں گی, کیونکہ کسی نے جس نے اپنی وفاداریاں مجرموں کے ساتھ رکھی ہوئی تھی, وہ چاہے کسی کا خونی رشتے دار کیوں نہ ہو, الگ کر دیا جائے گا. صالحین الگ مجرمین الگ, جرم کرنے والے کافروں کو نہیں صرف کہا گیا, سارے مجرمین. یہاں پہ دیکھیں آج فاجر اور متقی ایک ساتھ ہیں, خدا کا خوف رکھنے والے اور اس سے بے خوف رہنے والے ایک ساتھ ہیں, وہ جو راتوں کو اٹھ کے رب کو یاد کرتے ہیں وہ, اور جو راتوں کو ناچ گانوں میں بسر کرتے ہیں ایک ساتھ رہتے ہیں, وہ جو رب کے ساتھ جڑے ہوئے ہیں اور جو اس کو اپنا مقصد ہی نہیں سمجھتے, اس کی ضرورت ہی نہیں سمجھتے, سب ایک ساتھ جابس کر رہے ہیں, ایک ساتھ پڑھ رہے ہیں, ایک ساتھ زندگیاں گزار رہے ہیں, سب ایک ساتھ ہیں. لیکن آج ہو سکتا ہے ماں باپ ایک طرف ہو, اولاد ایک طرف ہو, شوہر ایک طرف ہو, بیوی ایک طرف ہو, وہاں پہ سب اکٹھے نہیں رہ سکتے, گروہوں میں بانٹ دیا جائے گا, گروپس میں, دنیا میں گروپس میں بانٹا جاتا ہے, کبھی سٹیٹس کے مطابق, مال کے مطابق, کسی کے ہو سکتا ہے کہ عہدوں کے مطابق, گریڈز کے, مگر وہاں پہ جو یہ گروپنگ ہوگی یہ اعمال کے مطابق ہوگی, کامیاب ایک طرف فیلیئرز ایک طرف. اور دیکھیں پھر فیلیئرز کے اندر بھی گروپس ہیں, مثلا جو سورج کی پوجا کرنے والے ان کا گروپ الگ, ستاروں کی پوجا کرنے والوں کا الگ, آگ کی پوجا کرنے والا الگ, بت پرستوں کا الگ, قبروں کی پوجا کرنے والوں کا الگ, منافقوں کا گروہ الگ ہوگا, مرتدوں کا الگ ہوگا, تو ان میں بھی سب گروپنگ ہوگی. اور دوسری طرف جو اپنے آپ کو ایمان والے کہتے تھے ان کے بھی عقیدے اور اعمال کے مطابق ان کے اندر سب گروپنگ ہوگی, مثلا ایک طرف علماء کا گروپ ہے, ایک طرف متقین کا گروپ ہے, ایک طرف شہداء کا گروپ ہے, ایک طرف سخی لوگوں کا گروپ ہے. ابھی کس طرح گروپنگ کی جائے گی, یہ کسی انسان کے اندر کون سی کوالٹی سب سے زیادہ ہے. مثلا آپ مشہور ہیں کہ آپ بہت زیادہ رحم کرنے والی ہیں, لوگوں کی بہت زیادہ خیر خواہی کرنے والی ہیں, اللہ کی مخلوق کے ساتھ بہت اچھا کرنے والی ہیں, تو یہ آپ کی ایک کوالٹی ڈومیننٹ ہے آپ کی تمام کوالٹی. ویسے تو آپ نمازی بھی ہیں, روزہ دار بھی ہیں, ایمان والی ہیں, آخرت پہ آپ کا یقین ہے, لیکن ان ساری کوالٹیز کے اوپر ایک کوالٹی جو ہے آپ کی ممتاز ہے, آپ اس کوالٹی کی بیسس پہ آپ کو ان گروپ والوں میں کر دیا جائے گا. اسی طرح بعض لوگ بہت روزے رکھتے ہیں, فرض کے علاوہ نفلی روزوں میں بہت تیز ہوتے ہیں, تو روزے داروں کا گروپ الگ ہوگا. اور اسی طرح ظالموں کا بھی گروپ ہوگا, نافرمانوں کا بھی, والدین کے نافرمانوں کا گروپ ہے مثلا, قاتلوں کا گروپ, ڈاکوؤں کا گروپ, شرابیوں کا گروپ, سود خوروں کا گروپ, رشوت خوروں کا گروپ, حرام کمائیاں کھانے والوں کا گروپ, کفار سے دوستی کرنے والوں کا گروپ, جو کفار سے مشابہت اختیار کرنے والے تھے ان کا الگ گروپ, خیانت کرنے والوں کا الگ گروپ. اب آپ سوچیں ایسی گروپنگ ہوگی, اور یہ بالکل حق کے مطابق, کوئی اس وقت یہ نہیں کہہ سکے گا نہیں نہیں میں تو اس کو نہیں سمجھتی کہ میں مجرموں کے گروپ میں ہوں. ایک اور جگہ بھی آتا ہے نا, یوم تقوم الساعة یوم اذن یتفرقون, جس دن قیامت قائم ہوگی سب جدا جدا ہو جائیں گے, گرو گرو بن جائیں گے. اور اس کی ایک تفسیر یہ بھی کی گئی ہے, دوسرا معنی کہ مومنین جو ہوں گے وہ فاسقین سے الگ کر دیے جائیں گے, ان کو الگ کھڑا کیا جائے گا. اور یہ بہت ہی ہمارے لیے ڈرا دینے والی ہے, یعنی ایک تو کافروں اور مومنوں کا گروپ تو ہوگا نا مسلمانوں کا, لیکن ان کے اندر بھی نیکوں اور بدوں کے گروپ ہوں گے. کیونکہ دنیا میں استاد شاگرد, باپ بیٹا, پیر مرید سب مل جل کے رہتے ہیں, حالانکہ کئی شاگرد جو ہیں اپنے استادوں سے کہیں زیادہ نیک ہیں, کئی بیٹے باپوں سے زیادہ آگے ہیں. تو کئی نوکر جو ہیں اپنے مالکوں سے زیادہ نیک ہیں. تو دنیا میں تو سارے اپنے سے بڑے والے کو, مثلا شاگرد استاد کو, بیٹا باپ کو, نوکر اپنے مالک کو بڑا قابل احترام سمجھتا ہے, یا زیادہ ہو سکتا ہے متقی سمجھتا ہو, نیک سمجھتا ہو, لیکن قیامت کے دن بے عمل استاد یا اللہ کا نافرمان باپ یا گناہگار جو مالک تھا ان کو الگ کر دیا جائے گا. ان کو کہا جائے گا آج الگ ہو کے کھڑے ہو جاؤ, آپ سائڈ پہ آ جائیں. کسی کو کہا جاتا ہے اس طرح کیسا فیل ہوتا ہے نا, چاہے آپ ٹھیک بھی ہیں لیکن آپ کو لائن سے الگ کر کے کہا جائے آپ ادھر آ کے کھڑے ہو جائیں. آپ تو اس کی ڈر کی وجہ سے آپ تو اپنے حال حلیے بدل لیتے ہیں کہ ایسی ڈسکریمنیشن نہ ہو, کتنی رسوائی ہے. حالانکہ کوئی کچھ کہے گا نہیں, آپ تو بالکل یعنی صحیح ہیں, لیکن پھر بھی صرف اس ڈر سے کہ ہمیں الگ کیا جائے گا, انسان سفر کرنے سے بھی آج خوفزدہ ہوتا ہے کہ میری ایکسٹرا جو انویسٹیگیشن ہوگی بعد میں آپ کو بھیج بھی دیا جائے گا, آپ کو کلیئر کر دیا جائے گا. اور یہاں پہ دیکھو, یہاں پہ تو کلیئرنس نہیں ہے, یہاں پہ تو کہا جائے گا مجرموں الگ ہو جاؤ. سوچیں کتنی ذلت اور رسوائی ہوگی جب شاگرد, جب بیٹا, جب نوکر نیکوں کی صف میں کھڑے ہوئے اور ان کے استاد, ان کے باپ یا ان کے جو بڑے تھے وہ مجرموں کی صف میں کھڑے ہوئے اور حیرت سے دیکھ رہے ہیں. یہ بھی انسان کے لیے اتنی بڑی رسوائی ہوگی, کیونکہ کسی انسان کو تنہائی میں اگر عذاب دیا جائے اس سے شاید اس کو اتنا دکھ نہیں ہو جتنا اس کی عقیدت مندوں کے سامنے, اس سے چھوٹوں کے سامنے اس کی رسوائی ہو, وہ اس کا دکھ اور غم الگ ہوگا. اللہ تعالیٰ رحم فرمائے، اللہ تعالیٰ رحم فرمائے، اللہ تعالیٰ آخرت کی ذلت اور رسوائی سے محفوظ رکھے اور دنیا کی بھی ذلت اور رسوائی سے محفوظ رکھے. اور اس کا ایک اور معنی یہ ہے کہ مجرموں کو ایک دوسرے سے الگ کیا جائے گا. جیسے میں نے آپ کو بتایا کہ تھا کہ دوزخ میں بھی الگ الگ طبقے ہیں نا، تو ہر فرقے کو دوزخ کے الگ طبقے میں چونکہ جانا ہے، تو جو میں نے آپ کو بتایا کہ سورج پرست، چاند پرست اور جو جو بھی جس جس کی پوجا کرتے ہیں ان کے لیے الگ الگ طبقے، وہ اس کے مطابق گروپ میں ہوں گے کیونکہ جانا جو الگ جگہوں پہ ہے. اور اس کا یہ بھی معنی کیا گیا ہے کہ آپ نے دیکھا کہ مومنین تو اپنی ازواج کے ساتھ جنت میں بیٹھے ہوئے، اپنے رشتہ داروں کے ساتھ ملیں جلیں گے، سارے چونکہ نیک ہی تھے. لیکن جو بدکار تھے، جو نافرمان تھے، جو کفار تھے، جو مشرک تھے، جو منافق تھے، وہ اپنے رشتہ داروں سے بھی الگ کر دیے جائیں گے. ایک تو وہاں کی عذاب، دوسرے آگ کے عذاب، اور دوسرے اپنے ہونے کا جو غم ہوگا ان کو. پھر ایک اور معنی بھی اس کا کیا جاتا ہے کہ اپنی جو بھی ان کی آرزوئیں ہوں گی، جو ان کی ایکسپیکٹیشنز ہوں گی، وہ ختم کر دی جائیں گی، ان سے الگ کر دی جائیں گی، ہر خیر سے الگ ہو جائیں گے. اور دیکھیں دوزخ میں جا کے بھی الگ الگ رہیں گے، کیونکہ ہر کافر کے لیے بھی دوزخ میں الگ الگ کوٹری ہوگی. اس کو اور نہیں کوئی نظر آئے گا، اپنا آپ ہی نظر آ رہا ہوگا، کیونکہ اس کو اتنی بھی نہیں تسلی ہوگی کہ چلو فلاں کو بھی تو عذاب ہو رہا ہے نا، وہ بھی تو میرے ساتھ جل رہا ہے. نہیں، اتنی بھی تسلی نہیں ہوگی. اس کو لگے گا سب سے زیادہ عذاب میں ہی ہوں. تو جو جیسا ہوگا، جس عمل کا ہوگا، اس کے مطابق ان کی گروہ بندیاں کر دی جائیں گی. یہ وہ آیت ہے کہ امام ابو حنیفہ ایک دفعہ اس آیت کو پڑھ رہے تھے رات کے وقت، ساری رات پڑھتے رہے اور روتے رہے کہ وَامْتَازُوا الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ، کہ پتہ نہیں میں اس وقت کس گروہ میں ہوں گا جب یہ اناؤنسمنٹ ہوگی کہ اب مجرم الگ ہو جائیں. اب بتاؤ کہ اس وقت میں مجرموں کے گروپ میں ہوں گا یا مومنوں کے یا صالحین کے، کون سا گروپ ہوگا میرے لیے؟ اللہ رحم فرمائے، کیا حالت ہوگی اس وقت؟ کون سی وہ ماں ہوگی جو اس ٹائم پہ آ کے صدقے واری ہوگی؟ کون سا وہ باپ ہوگا جو اس وقت شفقت کا ہاتھ رکھے گا؟ کون سا شوہر ہوگا جو اس وقت آگے بڑھ کے تھام لے گا بیوی کو؟ اور وہ کون سی اولاد ہوگی جو جان نچھاور کرے گی؟ لیکن آج ہم اس کو بہت کم سوچتے ہیں. کبھی سوچتے ہیں کہ جب یہ اناؤنسمنٹ ہوگی تو میں کہاں ہوں گی، میں کس گروپ میں کھڑی ہوں گی، میرے عمل کس کے مطابق ہے؟ کھلے طور پہ ہر ایک سامنے آ جائے گا. سوچیں کتنی رسوائی ہوگی کہ جو ان کے گروپ میں چلا گیا، سب کے سامنے آ گیا کہ یہ اچھا یہ تھی اصل میں. جبکہ آلریڈی حشر کے میدان کی سختی اتنی زیادہ ہے کہ ننگے پاؤں لوگ کھڑے ہوئے، ننگے بدن کھڑے ہوئے، سورج قریب ہے اور زمین دہک رہی ہوگی، جسم سورج کی آگ میں جل رہے ہوں گے، زمین پہ پاؤں رکھنے مشکل ہوں گے، اور دور دور تک کوئی سایہ نہیں ہوگا. اس وقت انسان مجرموں کے گروہ میں کھڑا کر دیا جائے تو سوچیں پھر اس کے لیے سختی اور عذاب کی شدت کا اندازہ کریں. جبکہ انسان بھوک اور پیاس کی اتنی تکلیف میں ہوگا، ایسی بھوک اس کو کبھی نہیں لگی ہوگی اور ایسی پیاس اس نے کبھی محسوس نہیں کی ہوگی جو اس دن کی ہوگی. اس دن سے کے بارے میں لوگ کم ہی سوچتے ہیں کہ انسان کو تھکاوٹ بھی اتنی زیادہ ہوگی کہ ایسی تھکاوٹ اس کو کبھی لاحق نہیں ہوئی ہوگی. اسی کے بارے میں ایک اور جگہ پہ آتا ہے نا، اذن نفوس زویجت. بعض دفعہ دو لوگ ایک جیسا عمل کرتے نا تو وہ بھی اکٹھے ہی جنت میں جائیں گے، या इकट्ठे, अगर एक जैसा गुनाह करते थे इकट्ठे जहन्नुम में जाएंगे, क्योंकि सेम सेम काम किए हैं। यहां पे भी सेम सेम काम करने वालों के ग्रुप्स हैं, जो जिसके जैसे काम करता है वो अपना अंजाम उसी के साथ देख ले कि उसी के साथ खड़ा हुआ क्यामत के दिन। हमारी मोहब्बतें किनके साथ हैं और हमारे आमाल किनके जैसे हैं। उस दिन जब सूरज की तपिश से खोपड़ियां उबल रही होंगी, उस दिन किसके पास फरियाद करेंगे? क्या किसी की मिजाल होगी कि अपने आप को उस दिन छुड़ा के मोमिनों के सालेहीन के ग्रुप में शामिल कर ले? और ये कहा जाएगा, एक और अनाउंसमेंट आती है, अल्लाह ताला फरमाएंगे या अल्लाह का कोई फरिश्ता फरमाएगा, अलम आहद इलैकुम, क्या नहीं मैंने तुमसे अहद लिया था, या बनी आदम, ए बनी आदम, अल्लाह ताबुदु शैतान, के शैतान की पैरवी ना कर। इस मौके पे रब रहमान फरमाएगा, क्या मैंने तुम्हें हिदायत नहीं दी थी, क्या तुम्हारे पास मेरी किताब नहीं आई थी, क्या मैंने तुमसे अहद नहीं लिया था, वादा नहीं लिया था? कौन सा वादा? अहदे अलस्त, जो हम सब कर चुके हैं, कि अल्लाह ताला ने हमारी रूहों से पूछा था, अलस्तु भी रब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूं? सब ने कहा था बला, क्यों नहीं, आप ही हमारे रब हैं। तो अल्लाह ताला याद कराएंगे, क्या मैंने तुमसे वादा नहीं लिया था कि तुम शैतान के पीछे ना चलना, मेरा तुम्हारा एक कॉन्ट्रैक्ट नहीं हो गया था? और मैंने उसको रिमाइंड कराने के लिए बार बार पैगंबर नहीं भेजे थे? अल्लाह ताला याद दिला रहे हैं, याद नहीं है तुम्हें? तुम सबने तो मेरी गुलामी का वादा किया था, मुझे रब माना था। ए आदम के बच्चों, तुमको तो मैंने अपने हाथ से बनाया था, कितनी अकल समझ दी थी, कैसे संवारा था तुम्हें, रिस्क दिया था तुम्हें, मैंने आग के लिए तो नहीं बनाया था। नादानो, ये तुम क्या करके आ गए हो? तुम्हें मैंने मना नहीं किया था कि तुमने शैतान की नहीं माननी? एक माँ बच्चे को कहती है ना, जब बच्चा अपना काम खराब कर लेता है, फेल हो जाता है, तो कहती है ना, मैंने कहा नहीं था तुम्हें कि पढ़ लो, मैंने तुम्हें कितनी नसीहत नहीं की थी? तो अल्लाह ताला फरमाएंगे, मैंने तो तुम्हें बताया था। और देखिए, बार बार कुरान में आता है, सूरह अनआम में हम पढ़ चुके, अल्लाह ताला ने फरमाया, वला तत्तबिउ खुतुवात शैतान, शैतान के कदमों की पैरवी ना करो, इन्नहु लकुम अदुव्वुन मुबीन, वो तो तुम्हारा खुला दुश्मन है। यही बात यहाँ पे कही गई, इन्नहु लकुम अदुव्वुन मुबीन, बेशक वो तो तुम्हारे लिए खुला दुश्मन है। मैंने तो तुम्हें कहा था इसके पीछे ना जाना, इसकी इबादत ना करना। इबादत का मतलब क्या है? यानी उसकी इताअत। मैंने तुम्हें मना नहीं किया था कि इसकी बात ना मानना, ये तुम्हें जहन्नुम की तरफ ले जाएगा। उसने तो यही अल्लाह ताला को चैलेंज किया हुआ ना, कि अल्लाह मैं इन सब को जहन्नुम की तरफ लेकर जाऊंगा। हमने पढ़ा था ना कि उसने ये कहा हुआ है, और अल्लाह ताला ने हमें क्या बता दिया सूरह आराफ में, या बनी आदम, ए बनी आदम, ला यफ्तिनन्नकुम शैतानु कमा अखरज अबवैकुम मिनल जन्ना, सूरह आराफ आयत 27 में, क्या है औलादे आदम, शैतान तुमको उस तरह आजमाइश में ना डाल दे जैसे तुम्हारे बाप दादा को डाला था, उनको आजमाइश में डाल के और उसने उनको जन्नत से निकलवा दिया। ऐसा ना हो कि शैतान तुम्हारे साथ भी ऐसा वार तुम पे भी कर दे। तुम इससे होशियार रहना, अल्लाह के सिवा किसी की इबादत ना करना, किसी की गुलामी ना करना। लेकिन इंसान डायरेक्टली ना सही, इनडायरेक्टली बहुत सारे शैतान की इबादत कर रहे हैं। आज तो खैर डायरेक्ट इबादत करने वाले भी पैदा हो गए, सुभान अल्लाह। ये कुछ लोग हैं जो डेवल वर्शिपर्स हैं, अपने आप को यही कहलाते हैं। अल्लाह ताला ने तो हुक्म दिया, उसने तो बताया कि वो तुम्हारा खुलम खुला दुश्मन है, और इंसान शैतान की ही इबादत करने लग गया। कोई अपने दुश्मन की भी भला इबादत करता है? कोई अपने दुश्मन के कहने पे भी चलता है? आज तक किसी को देखा? लेकिन हम तो कलमा पढ़ के भी अपने दुश्मन की इताअत कर रहे हैं। कैसे? अल्लाह के सिवा जब भी आप किसी की मानते हैं, इताअत करते हैं, तो वो दरअसल शैतान की ही इबादत है। यानी अल्लाह की बात को पीछे करके अल्लाह की बात को नीचे कर दिया, किसी और की बात को, नो मैटर वो कोई भी है, कोई रिश्ता है, कोई नाता है, कोई दोस्त है, कोई कोई भी है, कोई आपका माहौल है, कोई आपका माशरा है, कोई आपकी हुकूमत है, कोई भी है, जिसकी बात को अल्लाह की बात के ऊपर कर दिया तो गोया शैतान की इबादत कर ली। क्योंकि शैतान क्या करवाता है, वो अब उसको ये तो पता है कि ये तो शिर्क तो नहीं करेंगे, जिनसे शिर्क कराना है उनसे तो शिर्क कराएगा, जो शिर्क से बच जाते हैं तो क्या वो एक कॉल देता है, जैसे अल्लाह की तरफ से भी एक कॉल आती है ना, पैगंबरों के जरिए आई है ना, तो शैतान भी कॉल देता है, दिल में ख्याल डालता है, इंसान को रब से दूर करने का ख्याल डालता है, कोई ऐसी बात डालता है कि इंसान अल्लाह की नाफरमानी करे। इंसान अगर उसको ओके कर देता है तो ऐसे लगता है उसको, इंसान को ऐसे लगता है जैसे ये तो मेरे दिल की ही बात है, ये तो मेरी ही मर्जी है, ये शैतान ने थोड़ी मुझे कहा है। जैसे लोग कहते हैं शैतान को खामखा बुरा भला कहते हो, ये तो तुम्हारी अपनी ही बात है, असल में इंसान को ऐसे ही लगता है कि ये मेरे अपने ही दिल की बात है, ये मेरी अपनी ही मर्जी है, हालांकि वो बात उसकी नहीं होती, शैतान की तरफ से डाली हुई होती है। फिर वो तो ख्याल डालता है ना, फिर वही ख्याल इंसान की ख्वाहिश बन जाता है, अब ये कर लूं, इरादा बन जाता है, फिर इरादे पे अमल कर लेता है। इस तरह वो शैतान की इबादत करता है, क्योंकि इबादत इताअत से बनती है, इताअत के बगैर तो कोई इबादत नहीं होती। हम चाहे जितना मर्जी कहते रहे हम अल्लाह की इबादत करते हैं, अगर उसकी इताअत नहीं करते तो इबादत नहीं कर रहे उसकी, शैतान की कर रहे हैं। शैतान भी हंसता होगा कि देखो नाम तो ये लेते हैं कि हम अल्लाह की इबादत कर रहे हैं और इबादत मेरी हो रही है। खुद सोच लें कि इंसान जिस जिस की भी इताअत करने लगता है, जिस जिस की भी ताबेदारी करता है, अगर तो अल्लाह का हुक्म है कि इसकी इताअत करो और अल्लाह का कोई हुक्म नहीं वो तोड़ने का कहता, तब तो अल्लाह की इबादत है। लेकिन अगर आप किसी को भी फॉलो करने लगे, वो उस्ताद हो, वो माँ बाप हो, वो शौहर हो, वो बच्चे हो, कोई भी हो, किसी भी मामले में जब अल्लाह की बात को पीछे करके उनकी बात को मान लिया तो शैतान ही तो आके ये करवा रहा है। अब इंसान देखे कि अपनी कितनी जिंदगी शैतान के नाम कर चुके हैं हम, कितनी सुबह कितनी शामें उसकी मर्जी के मुताबिक गुजार रहे हैं। ये जो हमारी जिंदगी का प्रोग्राम है ये किसने दिया, ये किसने आपको कहा कि सुबह से शाम तक बस दुनिया के पीछे भागते रहो, उसी के कामों के पीछे लगे रहो, और जब रब की तरफ रुख करने का ख्याल आए तो कल पे टाल देना, कल कर लेंगे, कल कल वो कल जो कभी नहीं आएगी, ये भला किसने आपके जेहन में डाला। मौत आ जाएगी, कल नहीं आनी, इसी को तो अल्लाह ताला फरमाएंगे मैंने तुझे रोका नहीं था इसको फॉलो ना करना। इबादत सामने हाथ बांधने का नाम नहीं है सिर्फ, वो तो एक जाहिरी पहलू है, इबादत है इसको फॉलो करना। तो अल्लाह ताला ने तो बता दिया कि इसको ओबे नहीं करना, वो तुम्हारा दुश्मन है, वो हमेशा तुम्हें डिट्रैक करेगा, जो रहमान की तरफ रास्ता जाता है इस पर चलने नहीं देगा, मुश्किल कर करके दिखाएगा, दिल में वसवसे डालेगा, कहेगा आखिर दुनिया में भी तो रहना है ना, तो क्या हमेशा ही दुनिया में बैठे रहना, क्या हमेशा रहना है यहां पे? हम अगर आज गौर तो करें कहां कहां हम शैतान की इबादत कर रहे हैं। वैसे उसको रजीम कहते हैं, मलाउन कहते हैं, लेकिन बंदगी भी उसी की कर रहे हैं। सिर्फ इस बात से एक मिसाल से सोचें, ये आंखें रब ने दी है ना, अब इन आंखों से हम एक रब के कलाम को ही ना देखें और ये कह दें कि फुर्सत नहीं है, अब हम पढ़ रहे हैं, अब हम जॉब कर रहे हैं, अब हमारे पर घर की जिम्मेदारियां हैं, अब ये जिम्मेदारी, अब वो जिम्मेदारी है, तो ये मुझे बताए उस वक्त क्या कहेंगे जब रब पूछेगा कि मेरे किताब से तुमने क्या, तुमने मेरे बताए हुए तरीका जिंदगी को कितना अपनाया था। क्या रब इसे खुश होगा कि आप उसकी किताब को छोड़ के जिए और आपने उसके जो उसने प्रोग्राम जिंदगी का दिया है उसके मुताबिक जिंदगी नहीं गुजारी, क्या इसे वो खुश होगा? क्या इसे आप उसको राजी कर लेंगे या ये कोई जुर्म समझते हैं आप? इसको कोई जुर्म समझता भी है या नहीं समझता? हम कहते हैं हम मसरूफ बहुत है ना असल में, तो तुम्हारी मसरूफियत क्या 50, 60, 70 साल की जिंदगी में भी तुम्हारी मसरूफियत कभी नहीं खत्म हुई? इतने साल, इतने महीने, इतने दिन, इतने घंटे तुम्हें मिले, कभी तुम्हारी मसरूफियत नहीं खत्म हुई? और आज तो मुझे बहुत ही यानी एक तकलीफ भी है कि आज सूरह यासीन इंशाअल्लाह ताला खत्म हो जाएगी, और इसके खात्मे के साथ ही जो लोग सिर्फ इस सूरत के लिए आए थे वो भी चले जाएंगे। शायद वो ये समझते हैं कि कुरान का सिर्फ यही हिस्सा पढ़ने के लायक है, इसके अलावा सब गैर जरूरी है। क्या रब भी कोई बेकार चीज बनाता है? अगर सिर्फ इसी सूरत की जरूरत थी तो अल्लाह ताला सिर्फ सूरह यासीन ही उतार देते, पूरा कुरान उतारने की तो क्या फिर ना हमें जरूरत है और ना ही जिब्राइल को बार बार आने की जरूरत होती। इसका तो एक लफ्ज भी बेकार नहीं। फिर जब ये हम मानते हैं तो इस सारे के सारे को लेने को तैयार क्यों नहीं है? अगर हम नहीं लेंगे कुरान को, हम नहीं सीखेंगे, हम नहीं समझेंगे, तो क्या हम काफिरों से एक्सपेक्ट करते हैं कि वो आके सीख लें, वो समझ लें, वही अमल कर लें? दुनिया के उलूम में तो वो सबकत ले ही गए हैं, ये भी वही सीख सिखा लें, पढ़ पढ़ा लें और खुद ही कर लिया करें। जब वो कर लेंगे तो हम भी उनकी देखा देखी, हमने तो उनको फॉलो ही करना है, हम भी पीछे चल पड़ेंगे। नहीं, ये कुरान तो आपका है, इसको ओन करें, वरना क्या जवाब देंगे उसते कि अल्लाह का वाहिद एक कलाम था जो एज इट इज उसी शक्ल में मौजूद है जिसमें नाजिल हुआ था, और इसके साथ मैंने ये सलूक किया। जिसको जिसके साथ ताल्लुक जोड़ने से इंसान रब से ताल्लुक बनाता है, उससे करीब होता है, उसी को मैंने छोड़ दिया। जिस इंसान की जिंदगी सीधी होती है, रब की मर्जी के मुताबिक गुजरती है, उसी को पीछे कर दिया। क्या ख्याल है? अल्लाह ताला बहुत खुश हो जाएंगे आपके ये कहने से कि हम मसरूफ बहुत थे, और मुजरिमीन की सफ में नहीं खड़ा किया जाएगा, वहां पे बच जाएंगे, कुछ नहीं कहा जाएगा, भी बहुत समझा जाएगा कि हाँ भाई वाकई ये तो बड़े मसरूफ थे। अल्लाह ताला तो फरमा रहे हैं ना इसकी सुनो, ये शैतान तुम्हें उल्टे रास्ते पर ले जाएगा। ए आदम के बच्चों, तुमसे अल्लाह ने अपनी गुलामी का वादा नहीं लिया था कि तुम शैतान की गुलामी ना करना, और क्या करना? वाने अबुदूनी, मेरी इबादत करना। हादा सिरातु मुस्तकीम, ये है सीधा रास्ता। शैतान से बच जाओ और अल्लाह की तरफ आओ, वो तो तुम्हारा दुश्मन है। और देखें, दुश्मन जो है उसके बारे में इस किताब में बार बार वॉर्न किया गया और बताया गया कि ये तुम्हारा दुश्मन है। अब भला बताओ, जिसके बारे में ये सारी बातें कुरान में लिखी हुई हैं, वो कभी लोगों को आने देगा इस कुरान की तरफ कि भाई मेरे तो काले करतूत इसमें जिक्र किए गए हैं, मैं इस किताब की तरफ क्यों आने दूं? इसीलिए तो इंसान कभी इस किताब की तरफ तवज्जो करे तो उसको पता चले ना मेरा दुश्मन कौन है और दोस्त कौन है। लेकिन शैतान इंसान को इसकी तरफ नहीं आने देता, क्योंकि उसकी असलियत खुल जाती है। सूरह फुरकान में हमने पढ़ा था ना, अल्लाह ताला क्या फरमाते हैं, हशर के मैदान में जालिम अपने हाथ चबाएंगे, कहेंगे हाय मेरी खराबी, काश मैंने फलां को दोस्त ना बनाया होता, उसने मुझे नसीहत से बहका दिया, उसने मुझे इस कुरान से दूर कर दिया, वरना मेरे पास तो ये आ चुकी थी नसीहत, उसने कुरान से बहकाया। तो इंसान उस दिन जाके इस बात पे अफसोस करेगा। तो रब फरमाता है कि मैंने तो तुमसे अपनी इबादत का अहद लिया था, मैंने अपनी इबादत के लिए करने के लिए कहा था, और तुम शैतान के पीछे लग गए। एक हदीस में आता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन اللہ کے حکم سے جہنم اپنی گردن نکالے گی جس میں سخت اندھیرا ہوگا. سوچ لیں جہنم کیسی ہوگی, سخت اندھیرا اور بالکل واضح ہوگی, سب کے سامنے ہوگی, ظاہر ہوگی. وہ کہے گی اے انسانوں کیا اللہ نے تم سے وعدہ نہیں لیا تھا کہ تم شیطان کی عبادت نہ کرنا, وہ تمہارا دشمن ہے, اور میری عبادت کرنا یہ سیدھا راستہ ہے. یہی بات جو یہاں پہ لکھی ہوئی, یہ جہنم بولے گی. اور اس نے تم میں سے اکثروں کو گمراہ کر دیا, کیا تم سمجھتے نہیں تھے؟ اے گناہگارو آج تم جدا ہو جاؤ. اب اس وقت پھر نیک اور بد سب الگ الگ ہو جائیں گے, تب ہر ایک جماعت گھٹنوں کے بل گر پڑے گی. یہ منظر دیکھ کے سوچیں جو شیطان کی عبادت کر کے آئے ہوں گے ان کا حال کیا رہ جائے گا. اور جو دشمن, وہ دشمن کہ جس نے ہماری نسلوں تک کو تباہ کر دیا, لیکن آج تک ہم اس کو دشمن سمجھ ہی نہیں رہے. کیا تمہارے اندر اتنی سمجھ نہیں تھی؟ اللہ تعالیٰ پوچھیں گے اس دن کہ اس کی دشمنی کو سمجھ لیتے, جس کا ذکر اگلی آیت میں ہے. وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا, اور البتہ تحقیق اس نے, کس نے؟ اس شیطان نے, أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا, گمراہ کر دیا تم میں سے بہت ساری مخلوق کو, بہت سارے لوگوں کو گمراہ کر دیا, بہت سارے لوگوں کو وہ اپنے راستے پر لے گیا. اس نے جو کہا تھا نا کہ یا اللہ میں اکثریت کو گمراہ کر دوں گا, تو واقعی وہ اس میں کامیاب ہو گیا. اس نے اولاد آدم کو اپنے پیچھے لگا ہی لیا. لیکن افلم تکونوا تعقلون, تمہیں عقل نہیں تھی؟ تمہیں سمجھ نہیں تھی؟ تم ہی سمجھ سے کام لیتے. دیکھیں انسانوں کی اکثریت, آج اگر آپ اپنے ارد گرد دیکھیں کتنے سارے انسان ہیں جو شرک میں مبتلا ہیں, کفر میں مبتلا ہیں, تو شیطان کے پیچھے ہی لگے ہوئے نا. اور پھر مسلمانوں میں ہی آپ دیکھ لیں, ہم جو کلمہ گو ہیں ان کے اندر ہی دیکھ لیں, جو منافقت ہے, جو چور بازاری ہے, جو بے ایمانی ہے, جو سود خوری ہے, جو کبیرہ گناہوں میں پڑے ہوئے, کس کے پیچھے چل رہے ہیں؟ شیطان کی عبادت ہو رہی ہے نا. تو وہ جو اس نے کہا تھا کہ میں ان میں سے اکثر کو لے جاؤں گا, یا اللہ کوئی کوئی بچے گا, کوئی ہی ہوگا جو تیرے راستے پر چلے گا, کوئی ہی میرے فتنے سے بچ سکے گا. تو واقعی ایسا ہی ہوا. لیکن اللہ تعالیٰ نے فرمایا کیا پھر تمہیں نہیں سمجھ آ رہی تھی؟ تم نے اپنی دشمن کو بھی نہیں پہچانا؟ دنیا کے معاملے میں تو ہمیں بڑی عقلیں ہیں, بڑی سمجھ ہے, سب بھلا برا اپنا جانتے ہیں, نفع نقصان جانتے ہیں, کہاں انویسٹمنٹ کرنی ہے, کہاں نہیں کرنی, کس کاروبار میں ہاتھ ڈالنا ہے, کس میں نہیں ڈالنا, کیا کرنا ہے, کیا نہیں کرنا, سب کو پتہ ہے. لیکن ہاں آخرت کے معاملے میں کتنے بھولے بن جاتے ہو, کیا اس معاملے میں تمہیں عقل نہیں آتی؟ کیا تمہاری عقل کام نہیں کرتی؟ کیا تمہیں سیدھا راستہ دکھائی نہیں دیتا؟ اللہ صراط مستقیم کی طرف بلا رہا ہے اور تم شیطان کے پیچھے جا رہے ہو. تو اس نے تو انسانوں کی سوچ لیں کہ کتنے انسان پھر جہنم میں جانے والے ہیں, کتنے انسان اس کے پیچھے چلنے والے ہیں. دنیا میں تو انسان سارے اپنے آپ کو نیک سمجھیں, یا اپنے آپ کو حق پہ سمجھیں, یا دلیلیں دیں, یا اپنے آپ کو جنتی گردانے, وہاں پہ جا کے پتا چلے گا مجرم کون تھا اور صالح کون. آج بھی حیرت ہوتی ہے مجھے, بھی پچھلے دنوں ہی کسی نے سوال کیا, وہی اگین وہی پرانا سوال کہ یہ مشرک تو کافی نیک ہیں, بہت اچھے اچھے کام کرتے ہیں, پھر آخر یہ جنت میں کیوں نہیں جائیں گے؟ مجھے ہمیشہ اتنی حیرت ہوتی ہے اس بات کے اوپر, افسوس بھی ہوتا ہے, اور پوچھنے والے کی عقل کے اوپر بھی دل چاہتا ہے ماتم کروں کہ بھائی تمہیں اپنا پتہ ہے کہ تم نے بھی جانا ہے کہ نہیں. خود انسان آگ کے گڑے کے کنارے پہ کھڑا ہو اور وہ کہے کہ ان کو کیوں پھینک رہے ہیں اور ان کو کیوں, اپنی تو فکر کرو. تمہارا ایک قدم آگے ہوگا تو تم خود آگ میں پڑے ہوگے, تمہاری خود کی کیا گارنٹی ہے؟ اور تمہیں فکر کن کی ہے؟ وہ کیوں نہیں جا رہے؟ وہ شرک کرنے والوں کو کیوں نہیں بخشش ہو رہی؟ یعنی کیسے اندھے ہوئے میں. یا تو یہ بات ہے کہ سب نے اپنے آپ کو یہ سمجھا ہوا ہے کہ ہم جنتی ہی ہیں, ہمارا تو کوئی سیدھا, ہم نے ٹکٹ ادھر سے لیا ہوا ہے, بس سیدھے وہاں پہ انٹر ہو جانا, یہی بات ہے. ورنہ ایسے انسان جس کو اپنی فکر ہو, اس کو تو یہ ہوش ہی نہیں ہے کہ انسان کسی کا پوچھے کہ وہ کیوں نہیں جا رہا اور وہ کیوں نہیں جا رہا, اور اس کے اوپر جرا کرنے شروع ہو جائے, اس کے اوپر بحث کرے. اس نے تو ہسپتال بنوایا, اس نے تو اتنی ڈسکوریز کی ہیں, انہوں نے تو اتنی ہمارے لیے وہ کی ہیں, یعنی باقاعدہ دلائل دیتے ہیں, انہوں نے تو یہ ایجادات کی ہیں. تو کتنے انسانوں کے سکون کے لیے اور ان کی دنیا میں آرام کے لیے انہوں نے کتنی چیزیں بنائی ہیں, تو پھر ان کو کیوں جہنم میں جڑ ڈالا جائے گا؟ کوئی خدا کا نام لو, کوئی عقل کرو. تمہارا اپنا کیا حال ہے؟ اپنے حال تو دیکھو, اپنی تو فکر کر لو, اپنا تو سوچ لو. اسی سے پتہ چلتا ہے ہمیں کتنی سمجھ ہے اپنے دین کی. وہاں پہ تو یہ حال ہوگا کہ اکثریت, وَلَقَدْ أَضَلَّ مِنْكُمْ جِبِلًّا كَثِيرًا, یہ بہت ہی ڈرا دینے والی بات ہے کہ بہت ساری مخلوق کو, دیکھیں جبل کس سے, جبل سے پہاڑ برابر کوئی جماعت, یعنی بہت کثیر مخلوق کو اللہ کی اس نے اپنے پیچھے لگا لیا ہوا. اب آپ دیکھ لیں, ایک حدیث میں بھی آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ فرمائیں گے, اے آدم اپنی اولاد کا آگ کا حصہ الگ کرو. آدم علیہ السلام کہیں گے, یا اللہ آگ کا حصہ کتنا ہے؟ اللہ تعالیٰ فرمائیں گے, ہر ہزار میں سے 999. سوچ لیں اب آپ کہ ہزار میں سے کوئی ایک جنت میں جائے گا, اور یہ بخاری کی حدیث ہے, اور یہ قرآن بتا رہا ہے کہ جبلن کثیرا, ظاہر ہے جو شیطان کے پیچھے جائیں گے وہ کدھر جائیں گے, ان کا ٹھکانہ کیا ہوگا. لیکن ہم تو آج فخر کرتے ہیں جبلن کثیرا کے پیچھے چلنے میں, جہاں ساری مخلوق جا رہی ہے وہیں پہ ہم بھی بھیڑ چال ہے, ایک اندھے ہوئے میں. یہ نہیں دیکھنا کہ کون سا کس کا راستہ صحیح ہے, یہ دیکھیں گے سب کیا کر رہے ہیں. اور جب کوئی بات پوچھی جائے آپ کیوں یہ کرتے ہیں, تو جواب ایک ہی گھسا پٹا, سب جو کر رہے ہیں, سب بھی تو ایسے کرتے ہیں, آج کل تو سارے یہ کر رہے ہیں. سنا ہے آپ نے کبھی یہ؟ سنا کیا, ہم نے تو کئی دفعہ بولا بھی ہوگا, لیکن آج کل تو سب کرتے ہیں. لیکن وہ بھی تو کر رہا ہے, وہ بھی تو کرتا ہے. اگر اس بات کی سمجھ آ جائے نا کہ اکثریت تو شیطان کے پیچھے جانے والی ہے, تم تو عقل کر لو, شاید انسان اپنی آنکھیں کھول لے. حق کو دیکھنے کے لیے یہ کوئی معیار نہیں ہے, یہ کوئی کرائٹیریا نہیں کہ سب کیا کر رہے ہیں. اور پھر بھی ہم اس میں فخر محسوس کرتے ہیں کہ ہم آج زمانے کے ساتھ چلنے والے ہیں, زمانے کی رفتار کے ساتھ ہیں, ہم پیچھے رہ جانے والے نہیں ہیں. دیکھو ہم بھی سب کے ساتھ ہیں, ہم نے کہیں کمی نہیں چھوڑی. جیسے تم چلو گے ادھر ہم بھی چلیں گے, چلو تم ادھر کو ہوا جدھر کی, چلو سارے ادھر ہی چلو. کیونکہ میجورٹی کے اگینسٹ جانا تو صرف بہادروں کا کام ہوتا ہے, ان لوگوں کا کام جو اس بات کو سمجھتے ہیں کہ میجورٹی جو ہوتی ہے وہ صحیح نہیں رہے گی. اور خاص طور پہ آج جس دور سے ہم گزر رہے ہیں, قرب قیامت کا وقت ہے, اس میں آپ کیا سوچتے ہیں میجورٹی صحیح ہوگی؟ اگر قرب قیامت کا وقت ہے واقعی, جو صرف اسلام نہیں ہر دین کے جو اس وقت بڑے بڑے اسکالر ہیں, جو ان کے امام ہیں, وہ سب کہہ رہے ہیں, کرسچینٹی کو پوچھ لیں, ان کو یہودیوں کو پوچھ لیں, سب کہہ رہے ہیں کہ یہ اینڈ آف ٹائم ہے. اس میں آپ سوچتے ہیں کہ سب لوگ حق پہ ہوں گے, اور پھر آپ ان کے پیچھے چل رہے ہیں, اپنا راستہ الگ نہیں رکھنا چاہتے. تو پھر جدھر مخلوق ساری جا رہی ہوگی ادھر ہی ہم بھی ہوں گے, اللہ رحم کرے. تو اکثریت مخلوق کی تو گمراہ ہوئی پڑی ہے. تمہیں تو اللہ نے عقل دی ہے, عقل اسی لیے دی تھی, اگر سب کے پیچھے ہی چلنا ہوتا. بھیڑ چال سمجھتے ہیں, بھیڑ چال کس طرح سے یہ لفظ نکلا؟ وہ جو بھیڑ ہوتی ہے نا آگے والی, وہ جدھر چل پڑتی ہے ساری بھیڑیں اندھا دھندا ادھر کوئی چلنے لگتی, ایک جا کے کود جائے گی کہیں سے تو باقی بھی کود جائیں گی. یہی آج ہمارا حال ہے, دیکھا دیکھی. تو اللہ تعالیٰ فرمائیں گے افلم تکونوا تعقلون, کیا تم عقل سے کام نہیں لیتے؟ کیا تمہیں سمجھ نہیں تھی؟ ہذہ جہنم اللتی کنتم توعدون, اب یہ ہے جہنم جس کا تم وعدہ دیے جاتے تھے. آج تو دنیا میں کہتے ہیں نا جہنم کیا, وہ تو یہ بس ایسے ہی ڈراوے ہی ہیں, ایسے ہی کہہ دیتے ہیں, ایسے ہی باتیں ہی ہیں, بس یہ ہے وہ. یہ دیکھو, یہ وہ ہے جس کا تم سے وعدہ کیا جاتا تھا, جس کا کتاب میں بار بار بتایا جاتا تھا. تم کہتے تھے ہم مانتے ہی نہیں ہیں, تم کہتے تھے متا ہذا الوعد, کب ہوگا یہ وعدہ؟ کوئی نہیں, ایسے جھوٹے ہیں وعدے, یہ ایسی جھوٹی باتیں نہیں. مگر اس دن یہ حال ہوگا کہ ایک حدیث میں آتا ہے, بخاری اور مسلم کی حدیث ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا آدمی بھی تم میں سے ایسا نہیں, یعنی ہر ایک کے ساتھ یہ ہوگا, مگر اس سے اس کا پروردگار قیامت کے دن کلام کرے گا. اس کے اور اللہ تعالیٰ کے درمیان کوئی ترجمان نہیں ہوگا, کوئی ٹرانسلیٹر نہیں ہوگا, کوئی وکیل نہیں ہوگا. بس وہ اپنی بھلائی کی طرف نظر کرے گا, یعنی ایک طرف نظر کرے گا تو اس کو کچھ نہیں نظر آئے گا سوائے اس کے جو اس نے اپنے لیے آخرت کے لیے بھیجا تھا, جو نیکیاں وہ کر کے بھیج چکا تھا نا, وہی صرف نظر آئیں گی. اور پھر دوسری طرف دیکھے گا تو اپنے گناہ نظر آئیں گے, اور ان کے سوا نہیں جو اس نے اپنی آخرت کے لیے بھیجے تھے, وہی صرف نظر آئیں گے. اور اپنے سامنے دیکھے گا تو سامنے جہنم کو پائے گا, اور جہنم کے سوا کچھ نہیں دیکھے گا. بس تم جہنم سے بچو, اگرچہ ایک کھجور کے ایک ٹکڑے کے ذریعے. یعنی کیا مطلب ہے, ایک طرف انسان دیکھے گا تو اس کی نیکیاں ہوں گی, دوسری طرف دیکھے گا تو اس کے ہوں گے, اور سامنے دیکھے گا تو جہنم ہے. اسی طرح قسم کی ایک اور حدیث ہے جو بخاری میں ہے کہ تم میں سے ہر آدمی اللہ کے سامنے پیش ہوگا, اس کے اور اللہ کے درمیان کوئی پردہ نہیں ہوگا, کوئی ترجمان نہیں ہوگا جو اس کی ترجمانی کرے. اسے کہا جائے گا کہ میں نے تمہیں مال نہیں دیا تھا, وہ جواب دے گا کیوں نہیں. پھر کہا جائے گا میں نے تمہاری طرف رسول نہیں بھیجا تھا, وہ عرض کرے گا یا اللہ کیوں نہیں, آپ نے بھیجے تھے. پھر وہ اپنے دائیں طرف دیکھے گا, سوائے جہنم کے کچھ نظر نہیں آئے گا. پھر وہ اپنی بائیں طرف دیکھے گا تو بھی اس کو جہنم ہی نظر آئے گی. پس ضروری ہے کہ تم اس جہنم سے بچنے کے لیے ایک کھجور کا ٹکڑا ہی دے دو, اور اگر کوئی کھجور بھی نہ پائے تو نیک بات ہی کر لے کہ اسی سے اپنے آپ کو جہنم سے بچا لے. تو اب یہ دکھائی جائے گی, اب یہ سامنے لائی جائے گی, وبرزت الجحیم لمن یرا, جہنم کو ظاہر کر دیا جائے گا ہر اس انسان کے لیے جو دیکھنے والا ہے. دیکھو یہ ہے جہنم, دیکھو یہ ہے جس کو تم جھٹلاتے تھے, دیکھو یہ ہے جس کو تم کہتے تھے ڈراوے ہیں, تم جس کا ذکر بھی نہیں سننا چاہتے تھے. فَأَمَّا مَن طَغَى وَآثَرَ الْحَيَاةَ الدُّنْيَا, تو وہ جس نے سرکشی کی اور دنیا کی زندگی کو ترجیح دی, اسی بس اس کو یہ لگتا تھا یہی رہنا ہے, ہم نے کہاں جانا ہے, کہیں نہیں جانا, یہ ایسی باتیں ہیں. اسی کو آگے رکھا, اس کی کو پرائیورٹی نمبر ون دی. اِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَى, تو اس کا ٹھکانہ یہ جہنم ہی ہوگی. اسی لیے کہا جائے گا اِصْلَوْهَا الْيَوْمَ بِمَا كُنْتُمْ تَكْفُرُونَ, آج اس میں داخل ہو جاؤ, آج اس میں داخل ہو. یہی ہے نا جس کو تم مانا نہیں کرتے تھے, جس کا تم کفر کیا کرتے تھے. کفر کیا ہوتا ہے؟ انکار. جس کا تم انکار کیا کرتے تھے, یہی ہے نا وہ. تم کہتے تھے کوئی جہنم نہیں ہے. یہ بھی کہا جائے گا کہ اس دن کچھ لوگوں کو دھکے دے کر اس کی طرف جائے گا کہ اب جھلسو اس میں, اب جلو اس میں. اب یہاں پہ جلنے کا ہی عذاب ہے, क्योंकि तुम मानते नहीं थे, तुम्हारे नजदीक कोई जहन्नुम नहीं थी। देखो अल्लाह ताला कैसे उस सीन को इंसान के सामने ले आते हैं कि इंसान ऐसे लगता है कि इन आंखों से वो दिन देख रहा है जैसे वो दिन, और वो जहन्नुम हमारे सामने है। अगर इंसान वाकई इस जहन्नुम को मानता हो ना, इसको सही समझता हो, इसको हक समझता हो, तो कभी शैतान के पीछे ना जाए। मगर कहीं दिल में हमारे अंदर ये बात होती है कि नहीं नहीं कुछ नहीं होता, वो हमारे लिए थोड़ी है। शैतान कहता रहता है वो तो तुम्हारे लिए थोड़ी है, वो तो और इंसान मान के नहीं देता। तो इसी ये सूरह तूर में अल्लाह ताला ने फरमाया यौमा युदाउना इला नारि जहन्नम दअन, कि उस दिन इन्हें धक्के देकर जहन्नुम की तरफ ले जाया जाएगा। कहा जाएगा यही है वो जहन्नुम जिसको तुम झुटलाया करते थे। बताओ क्या ये जादू है या तुम्हें सूझ नहीं रहा? ये जादू है क्या या तुम्हारी नजर पे कोई जादू कर दिया गया? इस लौहा, अब दाखिल हो जाओ इसमें। फसबिरु औला तस्बिरु, अब सबर करो या ना करो, सवाउन अलैकुम, बराबर है तुम्हारे लिए। अरे नमा तुजनमा कुन तुम तामलू, तुम्हें तो वही दिया जा रहा है जो तुम अमल करते थे। कोई अल्लाह ताला ने अपने तौर पे कोई जुल्म नहीं किया, ये तुम्हारे अपने करतूतों का नतीजा है। अल्लाहुम्मा अजिरना मिनन नार। तो आज अपने आमाल की वजह से इस जहन्नुम का ईंधन बन जा, वहां पे फिर सिवाय आहों के, सस्कियों के, हसरतों के, पछतावों के कुछ भी नहीं होगा। उस वक्त इंसान चाहेगा मैं अपनी सफाई में कुछ कहूं, तो इसके बारे में भी अल्लाह ताला ने फरमा दिया अल्यौम नख्तिमु अला अफवाहिहिम, आज हम मोहर लगा देंगे उनके मुंहों पर। व तुकल्लिमुना अईदीहिम, और कलाम करेंगे इनके हाथ। कलाम करने की जगह तो मुंह है, लेकिन वहां पे मुंह के ऊपर जब मोहर लगा दी जाएगी तो हाथ बोलेंगे। और वतशहदु अर्जुलुहुम, और गवाही देंगे इनके पैर। किस चीज की, किस चीज के बारे में बात कर रहे हैं, क्या कहानी बता रहे हैं? बिमा कानु यक्सिबून, वो जो वो कमाइयां किया करते थे, वो कहानियां बता रहे हैं जो वो अमल करते थे। यानी इंसान की उस दिन जब वो मानेगा नहीं ना कि मैंने ये नहीं किया, मैंने मेरा तो ऐसा कुछ वो ही नहीं था, मैंने तो ये सब नहीं किया, उस दिन अल्लाह ताला फिर उसके मुंह को बंद कर देंगे, मोहर लग जाएगी, और उसके हाथ पैर बोलेंगे। आप देख लें कैसे एक के बाद एक सीन हर आयत में बदल रहा है, और हर सीन पहले से ज्यादा दहशतनाक है। तो जो लोग शुरू में मानेंगे ही नहीं, झूठ बोलेंगे, जैसे कि सूरह अनआम में भी आता है ना कि वो कहेंगे कसम है अल्लाह हमारे रब की, हम शिर्क करने वाले नहीं थे, हालांकि वो मुशरिक थे। तो अब अल्लाह ताला मुंह पे मोहर लगा देंगे, फिर जिस्म बोलेगा। अल्लाहु अकबर। सोच लें कि जब जिस्म इंसान के खिलाफ गवाही देने लगे, उसका अपना जिस्म, तो ऐसा इंसान कहां जाएगा? हजरत अनस फरमाते हैं कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास हम बैठे हुए थे कि आप यकायक हंसे, और आप इस कदर हंसे कि मसूड़े खुल गए। फिर हमसे पूछने लगे जानते हो मैं क्यों हंसा? हमने कहा अल्लाह और उसका रसूल ही खूब जानते हैं। फरमाया बंदा जो अपने रब से कयामत के दिन झगड़ा करेगा उस पे, यानी उस पे आप सल्लल्लाहु अलैहि वसल्लम हंस रहे थे, कहेगा अल्लाह ताला क्या तूने मुझे जुल्म से बचाया नहीं था? अल्लाह ताला फरमाएंगे हाँ। कहेगा फिर मैं अपने हक में किसी की गवाही, अपने खिलाफ किसी की गवाही मंजूर नहीं करूंगा, यानी जो भी ये मेरे खिलाफ गवाहियां दे रहे हैं ना, ये नहीं मैं मानूंगा। क्योंकि वो कहेगा ये तो सारे झूठे हैं, जैसे लोग दुनिया में भी करते ना, किसी के ऊपर इल्जाम लग जाए तो इधर उधर से शहादतें ली जाती हैं, तो लोग कहते हैं یہ تو جھوٹی ہے, اس کی بات نہ سنیں, یہ تو ہے ہی میرے خلاف, اس کی آپ بات مان رہی ہیں, یہ تو پہلے ہی یہ چاہتی تھی. تو وہ وہاں پہ انسان کہے گا میں نہیں ان گواہوں کی گواہیوں کو قبول کروں گا, کیونکہ اس کو پتا جو ہے سب نے میرے خلاف گواہی دینی ہے. اور کہے گا بس میرا یہ اپنا جسم ہی میرا ہے, باقی سارے میرے دشمن ہیں. ایسے موقع آتے ہیں نا جب انسان صاف بچنا چاہتا ہے تو کہتا ہے یہ سارے جھوٹے ہیں, یہ سارے ہی میرے خلاف ہیں, یہ سارے میرے دشمن ہیں, انہوں نے تو میرے خلاف کہنا ہی ہے, اس لیے ان کی نہ سنیں. اللہ تعالیٰ فرمائیں گے اچھا ٹھیک ہے ایسا ہی صحیح, تو ہی پھر اپنا گواہ صحیح. چنانچہ اس وقت اس کی زبان پہ مہر لگا دی جائے گی اور اس کے جسم کے اعضاء سے کہا جائے گا بولو, تم خود گواہی دو تم سے اس نے کیا کیا کام لیا تھا. تو وہ صاف کھول کھول کے سچ سچ ایک ایک بات بتا دیں گے, ایک ایک بات جس میں کوئی جھوٹ نہیں ہوگی, کوئی مبالغہ آرائی نہیں ہوگی. پھر اس کی زبان کھول دی جائے گی جب ساری وہ داستان کہہ چکیں گے. آپ سوچیں خود ذرا کہ ایک انسان کی منہ کو سیل کر دیا, وہ تڑپ رہا کہ میں کچھ بولوں لیکن وہ بول نہیں سکتا, زبان چلے گی نہیں. اب جب ساری انہوں نے باتیں بتا دی ہیں, اب یہ جسم یہ زبان کھولی جائے گی تو یہ اپنے جسم کے جوڑوں سے کہے گا تمہارا ستیاناس ہو, تم ہی میرے دشمن بن گئے, تمہیں ہی تمہیں بچانے کی کوشش کر رہا تھا, تمہارے ہی فائدے کے لیے تو میں یہ حجت بازیاں کر رہا تھا. ایک اور حدیث میں آتا ہے آپ صلی اللہ علیہ وسلم نے فرمایا تمہیں اللہ کے سامنے بلایا جائے گا جبکہ زبان بند ہوگی, سب سے پہلے رانوں اور ہتھیلیوں سے سوال ہوگا. یہ ران بولے گی انسان کی اور ہتھیلیاں بولیں گی. ایک اور حدیث میں آتا ہے ایک اور موقع کا کہ کہا جائے گا انسان سے تو کیا ہے, یہ کہے گا اللہ میں تیرا بندہ ہوں, تجھ پہ اور تیرے نبی پہ اور تیری کتاب پہ ایمان لایا ہوں, میں نے روزے بھی رکھے, میں نے نمازیں بھی پڑھی, میں نے زکوٰۃ بھی دی, میں بڑا پابند تھا اس کا, اور بھی بہت ساری اپنی نیکیاں بیان کرتا جائے گا. اس وقت اسے کہا جائے گا اچھا ٹھہر جا ہم گواہ لاتے ہیں. یہ سوچے گا گواہ کون میرے خلاف آئے گا, لوگ تو مجھے مسجد میں بھی دیکھتے تھے, لوگ تو مجھے پڑھتے ہوئے بھی دیکھتے تھے, میں تو قرآن کی بڑی اسٹوڈنٹ بھی تھی, میں تو بڑی سب کے سامنے تو میں نیکی بن بن کے دکھاتی رہی, یہ ساری وہ ریاکاری ہوگی نا. تو اللہ تعالیٰ کہیں گے میں گواہ لاتا ہوں. اب وہ اطمینان سے ہوگا گواہی کس نے دینی ہے بھائی, یک یک اس کی زبان بند کر دی جائے گی اور اس کی ران سے کہا جائے گا تو گواہی دے. اب ران اور ہڈیاں اور گوشت بولے گا اور اس کے ساری منافقت اور ساری اس کی چھپی ہوئی باتوں کو کھول کے رکھ دے گا. ہو سکتا ہے لوگوں کے سامنے نہ کرتا ہو, چھپ کے کرتا ہو. یہ سب اللہ تعالیٰ کیوں کریں گے, کیوں ان سے کہیں گے کہ تم بولو تاکہ حجت باقی نہ رہے, کوئی یہ نہ کہہ سکے میرے اوپر ظلم ہو گیا, کوئی یہ نہ کہہ سکے کہ اللہ تعالیٰ نے میرے سے زیادتی کی. کیونکہ یہاں پہ تو دنیا میں جو ہار جاتا ہے جو فیل ہو جاتا ہے وہ کہتا ہے نا نہیں دھاندلی ہو گئی چیٹنگ ہو گئی, کوئی نہ یہ کہہ سکے. ایک حدیث میں آتا ہے منہ پہ مہر لگانے کے بعد سب سے پہلے انسان کی بائیں ران بولے گی, لیفٹ لیگ. تو حضرت ابو موسیٰ اشعری والی روایت میں آتا ہے کہ قیامت کے دن اللہ تعالیٰ مومن کو بلا کے اس کے گناہ اس کے سامنے پیش کریں گے, اسے پوچھیں گے کہو یہ ٹھیک ہے, یہ کہے گا ہاں اللہ سب ٹھیک ہے, بے شک اللہ مجھ سے یہ خطائیں ہوئی ہیں. اللہ تعالیٰ فرمائیں گے اچھا ہم نے تجھے بخش دیا. لیکن یہ ساری باتیں اس طرح ہو رہی ہیں کہ کسی کو بھی نہیں پتا ہوگا کہ یہ بات ہو رہی ہے اور اس کے گناہ بھی کوئی ہیں, اس کا ایک بھی نہیں گناہ مخلوق پہ ظاہر ہوگا. اب جیسے کسی سے پردے میں لیا جاتا ہے نا, لوگ ہو سکتا ہے کوئی سی تھرو چیز اور آواز نہیں آ رہی لیکن دیکھ رہے ہیں لوگ, اب اس کی نیکیاں لائی جائیں گی, انہیں کھول کے ساری مخلوق کے سامنے رکھا جائے گا اور سارے یہی سمجھیں گے کہ اس نے کبھی کوئی گناہ کیا ہی نہیں. اور پھر منافق کو لایا جائے گا, کافر کو لایا جائے گا, فاجر کو لایا جائے گا, اس کے بد اعمال اس کے سامنے رکھے جائیں گے, اسے کہا جائے گا کہو یہ ٹھیک ہے, وہ کہے گا نہیں بالکل بھی نہیں ٹھیک, قسمیں کھائے گا نہیں بالکل نہیں. جیسے لوگ دنیا میں بھی نہیں مانتے نا, دیکھیں آج بھی انسان اپنے گناہوں کو نہیں مانتا, توبہ نہیں کرتا, تو یہی انسان کی سائیکی وہاں پہ بھی ہوگی, اور تھوڑی بدل جائیں گے, یہی انسان ہوگا. آج بھی کئی لوگ کہتے ہیں نہیں ہم نے تو کیا ہی نہیں, हमने तो कुछ गलत किया ही नहीं, बिल्कुल ठीक है हमारा, हम तो बिल्कुल सही करते रहे, हमारा क्या कसूर? मेरा तो कोई कसूर ही नहीं। कोई अपना कसूर मानने को तैयार नहीं होते, अपने ऊपर से बिल्कुल हर इल्जाम को धो देते हैं ऐसे हुज्जतें करके, ऐसे एक्सक्यूज, नहीं वो तो फलां की वजह से हुआ, नहीं वो तो उसने किया, यानी अपना कोई कसूर मानना ही नहीं। तो वो लोग वहां पे भी जाके नहीं मानेंगे, जब उनके सामने उनके गुनाह रखे जाएंगे और वो सामने जहन्नुम नजर आ रही है। झूठ बोलने की इस बंदे को आदत है, कसूर इसने कभी अपना माना ही नहीं। ऐसे मुतकबिर लोग भी होते हैं ना। तो अब वो वहां पे भी वही आदतें तो नहीं बदलती, वहां पे भी जाके कहेगा नहीं मैंने तो नहीं किया, मैंने फलां का कसूर, ये फलां का, ये नहीं, कसम से मैंने तो नहीं किया। और कहेगा अल्लाह तेरे इन फरिश्तों ने भी ये झूठा लिखा हुआ सारा, ये तो मैंने गुनाह किया ही नहीं है। फरिश्ते कहेंगे हाँ ये हमने कहा, ये क्या कह रहा है, क्या फलां फलां दिन तूने ऐसा सा काम नहीं किया था? ये कहेगा अल्लाह तेरी इज्जत की कसम ये झूठ है, मैंने तो ऐसा किया ही नहीं। सोचे जरा, रिश्तों तक को भी झूठ लाएगा, उस वक्त अल्लाह ताला उसकी जुबान बंद कर देंगे और सबसे पहले उसकी दाएं रान उसके खिलाफ शहादत देगी। तो इंसान का ये हाल हो जाएगा, कैसी शर्मिंदगी होगी उस वक्त के जब अपने आज़ाए बोलने लगे, अपने हाथ ही कहने लगे कि मैंने ये अल्लाह की नाफरमानी की ये काम किए। हाथ कहेंगे ये बेहयाई की बात मैंने टाइप की, हमसे ये हिसाब किताब में गलत कैलकुलेशन लिखवाई गई, कैलकुलेटर पे हमने यहां यहां बटन प्रेस किए, हमने गलत जगह पे साइन किए, हमने रिश्वत की रकम वसूल की, वो पैसे लिए थे, सूद के पैसे लिए थे, इन्हीं हाथों ने पकड़े थे, हमने हराम जगह को छुआ था, हमने फलां गैर महरम को टच किया था, हमने फलां हराम चीज उठा के मुंह में डाली थी, हमने फलां दिन फलां वक्त फलां चीज की तरफ नजर बचा के उसको चुरा लिया था, हमने फलां की तरफ गलत इशारा किया था, हमने फलां बेहयाई की चीज को हाथ लगाया था, फलां से ये चीज छीन ली थी, फलां को थप्पड़ लगाया था, फलां को धक्का दिया था, फलां वक्त में ऐसा कपड़ा अपने सर से उतार दिया था। सोचे ना, फलां का हक मारा था, फलां के आगे हाथ उठाए थे, फलां के आगे हाथ बांधे थे, फलां के हकूक गसब किए थे, फलां फोन मिलाया था, फलां लेटर लिखा था, यानी जो भी इन हाथों ने किया होगा हर हर बात वो बयान कर देंगे। कोई बताएं ऐसा गुनाह है जो हमारे हाथों से छुपा हुआ हो, जो इनको ना पता हो? और पैर कहेंगे हम ऐसी ऐसी महफिल में चल के गए थे, मैंने गाड़ी चलाई थी, गाड़ी से वो चलाते ना आप पैरों से भी, ब्रेक लगाते हैं, कहीं लेके जाते हैं, फलां जगह पे हम खड़े हुए थे, फलां चीज को हमने ठोकर मारी थी। अब आप देख लें कि हर हर चीज, इसीलिए सूरह नबा में यौम यंदरुल मरउ मा कद्दमत यदा, जो इंसान के हाथों ने आगे भेजा वो सब कुछ देख लेगा, हर चीज सामने आ जाएगी। और जगहों पे तो, यहाँ पे तो सिर्फ इसके बारे में, हाथों और पैरों के बारे में, लेकिन हम सूरह हामीम सजदा में पढ़ चुके हैं, शाहिदा अलैहिम समउहुम व अबसारुहुम व जुलूदुहुम बिमा कानू यामलून, इनके कान भी इनकी आंखें भी गवाहियां देंगी और तो और इनकी स्किन्स भी गवाही देंगी कि वो क्या कुछ करते रहे। और वो अपनी खालों से कहेंगे वकालू ली जुलूदिहिम लिमा शहिदतुम अलैना, क्यों तुम गवाही दे रहे हो हमारे खिलाफ, कैसे दे रहे हो? तो वो क्या जवाब देंगी, قالوا انتقن الله الذي انتق كل شيء, उस रब ने हमें बोलने की ताकत दी जिसने हर चीज को बोलने की कुव्वत बख्शी। तो ये आंखें बोलेंगी हमें कहां कहां घुमाया, क्या क्या चीजें हमसे देखी, खुद सोचे सारी मखलूक के सामने ये रुसवाई। कान बोलेंगे हमसे ये सुना गया, हमने फलां चीज सुनी। और फिर एक जगह आता है यौम तशहदु अलैहिम अलसिनतुहुम व अईदीहिम व अर्जुलुहुम बिमा कानू यामलून, जिस रोज इनकी अपनी जुबानें इन पे गवाही देंगी, इनके अपने हाथ इनके अपने पैर गवाही देंगे कि ये क्या क्या कुछ करके आए हैं। तो यहां पे तो जुबानों पे मुहर लगाने का जिक्र है ना, एक जगह पे जुबानों के बोलने का भी जिक्र है कि फिर अल्लाह ताला उनको अपनी मर्जी से बुलवाएगा, वो अपनी मर्जी से नहीं बोल सकेंगी, कंट्रोल में ही नहीं होगी जुबान, जुबान सुनाना शुरू करेगी दास्ताने, मेरे से ये बोला, ये कहा, ये कुफर की बातें कही, ये गालियां दी, ये झूठ बोले, ये ऐसी बातें की, ये सब ये जुबान बोलेगी। हाय अल्लाह, एक एक चीज खिलाफ गवाही दे रही होगी, वो इंसान किधर जाएगा फिर, कहीं बच सकेगा? आप सोचें, ये स्किन स्किन आप किसी के हाथ पैर ना भी हो, स्किन तो सबके पास है ना, और आज की साइंस भी बताती है कि ये स्किन जो है ये एक ऐसा अजीब रिकॉर्डर है, इसमें सारी आवाजें रिकॉर्ड हो जाती हैं। अब वो कोशिश कर रहे हैं कि इससे रीप्ले करें, रीप्ले भी हो सकती है, जब ये साइंस आपकी लंगड़ी लूली साइंस यहां तक पहुंच सकती है, अल्लाह ताला नहीं इनको बुलवा सकता, जिसने हर ये तो कुछ जुबान भी तो क्या है, एक गोश्त का पीस ही तो है, अगर इस गोश्त के पीस से अल्लाह ताला आवाज निकलवा सकता है, अल्फाज निकलवा सकता है, तो क्या स्किन से नहीं निकलवा सकता? तो ये स्किन भी बोलेगी, इंसान अपने आजा के जरिए अपने ही खिलाफ गवाहियां तैयार कर रहा है। अगर गुनाह करना है तो इन हाथों को पैरों को स्किन को कहीं छोड़ के आए फिर गुनाह करें, ताकि ये आपके खिलाफ तो ना गवाही दे, कहीं इनको छोड़ के आ सकते हैं? वरना इन गवाहों के होते हुए तो आप अपने खिलाफ ही तैयार कर रहे हैं इनको। जब इनसे कभी छुप ही नहीं सकते तो सोचें कि फिर किधर जाके गुनाह करेंगे? आज रब ने तवज्जो दिलाई है और इस कुरान में हमें बता दिया है कि देखो फ्यूचर में ऐसा होगा, कल को ऐसा होने वाला है, बी वेयर, मोहतात हो जाओ। किससे किससे मोहतात हो जाए? कोई देख रहा है क्या? कोई सुन रहा है? हाँ, ये तुम्हारे अपने हाथ, ये तुम्हारे अपने पैर देख रहे हैं, ये सुन रहे हैं, ये रिकॉर्ड कर रहे हैं, ये शिकायत करेंगे तुम्हारे ही खिलाफ। जैसे कोई होता है ना, कोई किसी के खिलाफ बात करने लगता है तो उसी का बच्चा पास बैठा हो, कहते हैं चुप कर जाओ, उसका बच्चा बैठा है, जाके माँ को बता देगा, इसके सामने ना बोलो। इसी तरह ये हाथ पैर हैं, ये अल्लाह के फरमा बरदार हैं, ये उसकी मानते हैं, जब वो बोलने का कहेगा तो ये उसके लिए बोलेंगे, ये उसके हैं। सोचिए, आज तक हम ये कहते रहे ना, वहां पे खूनी रिश्ते पराए हो जाएंगे, वहां पे दोस्त दुश्मन हो जाएंगे, वहां पे बस कोई किसी की परवाह नहीं करेगा, कोई किसी को नहीं पूछेगा। ठीक है, रिश्ते नाते तो टूट जाएंगे, मगर यहां पे तो उसकी बात हो रही है जिसको हम सबसे ज्यादा अपना समझते हैं, सबसे ज्यादा अपना समझते हैं, हमारा अपना जिस्म। इस जिस्म की राहतों के लिए, इसके आराम के लिए कभी हराम कमाइयां घर में लाते हैं, इस जिस्म को लज्जत देने के लिए कभी हराम खाने खाते हैं, इस जिस्म को आराम पहुंचाने के लिए कभी नमाजों को छोड़ देते हैं, इन हाथों को खूबसूरत बनाने के लिए कभी नेल पॉलिश लगाते हैं कि वजू हो ना हो ये हसीन नजर आए, इस जिस्म के चस्कों को पूरा करने के लिए हम अपना कितना कीमती वक्त गुजारते हैं, इसके लिए, इसकी खिदमत में कितना सारा कीमती वक्त जाया करते हैं, इसको हसीन दिखाने के लिए बेपर्द घूमते हैं, इसको लोगों की नजरों में जचाने के लिए हम अल्लाह के हुक्मों को भी तोड़ देते हैं, इसी जिस्म की नुमाइश में हम लोगों से मुकाबले करते हैं, सहेलियों से मुकाबले करते हैं, इसी के लिए हम पैसों को बेदरेग लुटाते हैं, इसराफ करते हैं, बाजारों की खाक छानते हैं, शीशे के आगे घंटों खड़े रहते हैं, इस जिस्म के लिए, यही जिस्म खिलाफ हो जाएगा, यही हमारे खिलाफ बोलने लगेगा, सारी दुनिया आपके खिलाफ हो जाए ना, इतनी परवाह नहीं होती। आपका बच्चा उठ के भरी महफिल में आपके खिलाफ बोलने लगे, कैसा लगेगा? इंसान कहता है ना, तुम तो मेरे बेटे हो, मेरे बेटे हो के तुम मेरे ही खिलाफ, मेरे ही अगेंस्ट। कितना सदमा होता है कि मेरा बच्चा मेरे खिलाफ बोला। और फिर आपको याद आता है, हाय मैंने तो इस बच्चे को इतनी मंतों मुरादों से लिया था, इसके इतने नाज उठाए थे, इसको इस तरह पाला पोसा था, आज ही अपनी मां के खिलाफ ही बोलने लगा। तो उसको तो आपने बस पेट से पैदा किया था, आप एक्सपेक्ट नहीं करते थे कि ये आपके खिलाफ बोलेगा। और कहां ये कि ये अपने आजा बोलने लगे जो सारी जिंदगी आपके साथ रहे, और जिनको सारी जिंदगी प्रायोरिटी नंबर वन दी, अल्लाह को पीछे करके इनको आगे किया, इनके आराम के लिए, इनकी लज्जतों के लिए, इनकी सेवा में लगे रहे, अल्लाह की बात पीछे करते रहे, इनको आगे करते रहे, कल को यही खिलाफ बोल रहे हैं। यही एक एक बात खोल खोल के बताएंगे। हम तो भूल भी गए हैं ना, हमने कल क्या किया था, परसों क्या किया था, एक साल पहले क्या किया था, 10 साल पहले क्या किया था, बचपन में क्या किया था, जवानी में क्या किया था, हम तो भूल गए होंगे। एक एक दिन की दास्तान इन्होंने रिकॉर्ड की हुई है, जवानी के किस्से भी सुनाएंगे, बुढ़ापे की बातें भी सुनाएंगे, जो जो काम इनसे करवाया वो भी सुनाएंगे। जिधर जिधर हाथ की पावर इस्तेमाल हुई है, एक चीज उठा के इधर से इधर रखी, गलत रखी, ज्यादती की किसी के साथ, वो तक ये बताएगा। पैरों को जिधर जिधर इस्तेमाल किया वो गवाही देंगे। अब खुद सोच लें, जब घर का चिराग ही घर को आग लगा दे तो क्या बचेगा? जब ये अपने राजदार ही हमें नशर करने लगेंगे तो हम कहां बच पाएंगे? जब मल्लाह ही कश्ती को डुबोने पे आ जाए, कौन बचा सकता है फिर? खुद सोचे, फिर किधर इंसान की बचत होगी, फिर किधर इंसान भागेगा? तभी तो कहेगा ऐन अल मफर, कहां भाग के चला जाऊं, किधर जाऊं मैं, इन्हीं के हाथों रुसवा हो गया। तो इस दुनिया में इनको अपने हक में गवाह के तौर पे तैयार करना है, अल्लाह की बात को आगे करना है, इनकी ख्वाहिशात और इनकी सेवा और इनकी खिदमतों के पीछे नहीं लगे रहना, इनको अल्लाह के रास्ते में इस्तेमाल करना, ताकि कल को ये गवाहियां दें कि या अल्लाह मुझे इसने चलाया था तो हक पे ही चलाया था, या अल्लाह मुझे इसने तकलीफ दी, ये हाथ कहें कि या अल्लाह मुझे इसने तकलीफ दी तो तेरी बातों को लिखने के लिए ही दी थी, या अल्लाह मुझे थकाया था तो तेरे रास्ते में ही थकाया था, या अल्लाह मुझसे काम लिया था तो तेरी मखलूक की खिदमत का ही काम लिया था, या अल्लाह मुझे जगाया था तो तेरा जिक्र करने के लिए जगाया था, या अल्लाह मुझे भूखा रखा था तो तेरे लिए रोजा रखने के लिए रखा था, मुझे लजीज खानों से रोका था तो हराम के डर से ही रोका था। ये गवाहियां दें हमारे हक में, ये कहें। कुछ खुशनसीब ऐसे भी होंगे कि हर गवाही उनके हक में ही होगी, कोई गवाही उनके खिलाफ होगी नहीं, ना फरिश्तों की गवाही, ना किसी इंसान की गवाही, ना उनके आजा की गवाही, कोई भी नहीं उनके खिलाफ होगी, सब उनके हक में होंगी। ऐसे भी खुश किस्मत होंगे। तो इसीलिए आप सल्लल्लाहु अलैहि वसल्लम ने ये उंगलियों के पोरों पे तस्बीह करने का हुक्म दिया कि ये पोरें भी गवाही देंगी, ताकि आप इनके ऊपर अल्लाह का नाम लिया करें, उसका जिक्र किया करें, इनके ऊपर गिनती किया करें, ताकि ये कयामत के दिन गवाही दें कि अल्लाह हमारे ऊपर इसने तस्बीह की थी, तेरा जिक्र ही किया था। सुभानक अल्लाहुम्मा व बिहमदिका नशहदु अन ला इलाहा इल्ला अंत नस्तगफिरुका व नतूबु इलैका।